अल्हम्दुलिल्लाहि रब्बिल आलमीन अस्सलातु वस्सलामु अला जमीइल अंबिया वल मुरसलीन सय्यमा नबीना व हबीबे कुलूबेना व शफीए दुलूबेना अबिल कासिम अल मुस्तफा मुहम्मद व अला आलिह الطيبين الطاهرين المعصومين المنتجبين واللعنة الدائمة على أعدائهم أجمعين من اليوم عداوتهم الى قيام يوم الدين درود يا محمد وعلى محمد اللهم صل على محمد وعلى محمد سب سے پہلے میں درخواست کروں گا فرشتہ زبر بیٹھے عزاداران گرامی سے کہ تھوڑا تھوڑا آگے تشریف لے آئیں چونکہ پیچھے سائے کا مسلسل انتظام نہیں ہے تو آپ تھوڑا تھوڑا آگے تشریف لے آئیں تو وہ مومنین جو سائے میں نہیں ہیں وہ بھی آگے آ جائیں گے تاکہ بارش کے قطرے ان پر نہ آئیں ایک مرتبہ درود بھیجو محمد و آل محمد پر السلام علیکہ یا ابا عبداللہ السلام علیکہ یا ابن رسول اللہ السلام علیکہ یا ابن امیر المؤمنین و ابن سید الوسیین السلام علیک یا ابن فاطمۃ الزہرا سیدۃ النساء العالمین السلام علیک یا بتر الموتور سلام علی الحسین وعلی علی ابن الحسین وعلی اولاد الحسین وعلی اصحاب الحسین آغاز ماہ محرم الحرام ماہ عزت و شرافت ماہ کرامت و عظمت ماہ بیداری اسلامی ماہ گریہ و ماتم ماہ شرف حسینی و ماہ غیرت عباسی ماہ جلوس عزا و فریاد حسینی و ماہ پیغام حسینی ایک بار پھر نعمت عظمی الہی ایام عاشورا و ایام محرم 1441 ہجری خداوند متعال کی عظیم نعمت ہمیں درپیش ہے محرم الحرام کی فرصت دین مبین اسلام کی ان چند مواقع میں سے ان فرصتوں میں سے ہے کہ جس میں اسلام کی حفاظت بھی ہوئی ہے اور جس میں اسلام کو تسلسل بھی بخشا ہے خاندان اہل بیت کے یہ جلائے ہوئے چراغ انصار کربلا کی صورت میں جو موجود تھے انہوں نے غدیر کی محنت کو بھی بچایا بعثت کی محنت کو بھی بچایا نبی اکرم کی زحمتوں کا پھل بھی دیا اور سیدہ کی وہ آرزو کہ جب بھی زمانے میں ظلم کا بول بالا ہو جائے تو میرے بیٹے میری اولاد اس ظلم کے مقابل سر فہرست میدان میں نظر آئیں گے. محرم الحرام فقط شہدائے کربلا کی یاد منانے کی فرصت نہیں ہے, محرم الحرام ہمیں یاد دلاتا ہے سید الشہداء کے ان انصار کی زندگیوں کے بارے میں کہ کیا سفر کر کے یہ اس قابل ہوئے کہ کربلا کی تحریک میں شامل ہو گئے. رسول اللہ کے انصار رسول اللہ کی تربیت کا نتیجہ تھے. امیر المومنین کے انصار جیسے کہ یہ آرگنائزنگ کمیٹی جو بانی ہے اس مجلس عزا کی, مالک اشتر آرگنائزنگ آرگنائزیشن, مالک اشتر انصار امیر المومنین ہے, مالک اشتر امید امیر المومنین ہے, مالک اشتر سپاہ امیر المومنین ہے, مالک اشتر جان امیر المومنین ہے, مالک اشتر امیر المومنین کی سپاہ کی جان و آرزو ہے. مالک اشتر امیر المومنین کی تربیت میں بننے والا یہ سپاہی یہ بتا رہا ہے کہ خانوادہ عصمت میں کیسے نہ صرف تربیت پاتے ہیں, کیسے نہ صرف پرورش پاتے ہیں. بس ہر سال ایام عزا آتے ہیں, ہر سال غم سید الشہداء ہوتا ہے, ہر سال علمداری و ماتمداری و نوحہ و مرثیہ و خطابتیں و سلام شرف تشیع امیر المومنین ہے کہ اسے خدمت عزاداری کی یہ توفیق ملتی ہے. اور یہ بہترین کام انجام پایا کہ جیسے دوست نے مجھے بتایا کہ آمد محرم میں عباس ٹاؤن میں ایسا کوئی اہتمام نہیں ہوتا تھا, اس خلا کی بابت ہم نے چار سال پہلے یا تین سال پہلے اس اہتمام کو شروع کیا. یہ صفت ہے انصار کربلا کی کہ جہاں پر بھی دین کے اندر خلا دیکھتے تھے اس خلا کو پر کرنے میں اپنی توانائیاں خرچ کرتے تھے. یہ صفت ہے, بہترین کام انجام پایا. آمد محرم کا تقاضا بھی یہی ہے. لیکن یہ آج کا چاند جو نمودار ہوا ہے یہ عزادار کو شرف بھی دے رہا ہے, عزادار کو ذمہ داری بھی دے رہا ہے. محرم الحرم کسی خاص فرقے کا مہینہ نہیں ہے. کربلا و عاشورا حسین کی تحریک کسی فرقے کے ساتھ مختص نہیں ہے. عزاداران سید الشہداء یہ تشیع کا افتخار ہے کہ رہتی دنیا تک کے لیے حسین کی آواز استغاثہ کو پوری دنیا میں پہنچانے کی خدمت کا علم آج تشیع کے پاس ہے, آج علی کے چاہنے والوں کے پاس ہے, آج غدیریوں کے پاس ہے, آج پیروان امامت کے پاس ہے. لیکن یہ میراث فقط پیروان امامت کی نہیں ہے, بس فرش عزا تمام مسلمانوں کو دعوت دے رکھی گئے حسین ابن علی کا پیغام سننے کے لیے. درود بھیجو محمد و آل محمد. فرش عزا تمام مسلمانوں کو دعوت دے رکھی ہے وہ تمام غیر مسلموں کو دعوت دے رکھی گئے. حسین ابن علی کے لشکر میں آپ جانتے ہیں عزادارہ نے سید الشہداء حسین نے جب اپنے وقت کے ظالم حاکم کے خلاف قیام کیا ہے, 28 رجب کو بیعت یزیدی سے انکار کیا ہے, تو حسین نے اپنے لشکر میں کس کس کو شامل کیا. یہ کربلا کے اندر درس ہے ہمارے لیے. اگر آج ہم غیر مسلموں کو عزاداری میں شامل نہ کر پائے یہ عزاداری روش حسینی پر نہیں ہوگی. حسین زہیر کو بھی دعوت دے رکھے ہیں, حسین وہاب کلبی کو بھی بلا رکھے ہیں, اور حسین کے لشکر نے
ایسا اخلاق زہیر کو دکھایا جو زہیر مکہ سے کوفے کے راستے میں حسین ابن علی کے کاروان سے جب کبھی کاروان رکتا تھا زہیر اپنا کاروان چلا دیتے تھے، جب حسین کا کاروان چلتا تھا زہیر وہاں خیمے لگا کر اپنے کاروان کو روک دیا کرتے تھے، لیکن ایک موقع ایسا آیا یہ زہیر جو شیعہ امیر المومنین نہیں تھا لیکن حسین ابن علی نے ایک موقع ایسا پایا جہاں پر اہل بیت کا ایسا اخلاق دکھایا، ایسی تربیت دکھائی زہیر کو کہ زہیر نے اپنا ارادہ تبدیل کر دیا۔ علی کے چاہنے والے، حسین ابن علی کی آغوش پرورش میں پلنے والے ایسا اخلاق دکھاتے ہیں۔ بس فرش اعظم کی زینت یہ ہے کہ اگر خادم امیر المومنین کا شیعہ ہے تو عزادار فرش اعظم پر تمام انسانیت نظر آئے، یہ مقصد عزاداری ہے۔ حسین سب کو دعوت دے رکھے گئے، حسین کی جنگ فقط ظالم کے ساتھ ہے، کسی فرقے کے ساتھ نہیں ہے، حسین کی جنگ فقط فتنہ و فساد پھیلانے والے کے ساتھ ہے۔ بس حسین کے لشکر میں ہر وہ شخص آ جائے گا جو مظلوم ہے، مستضعف ہے، کمزور ہے، جس پر ظلم ڈھایا گیا ہے، حسین کے لشکر میں گئے۔ اگر دنیا میں رہتی ہوئی ظالموں کے خلاف تحریک بننا چاہتا ہے اسے فرش اعظم پر آنا ہوگا۔
اللہم صل علی محمد و آل محمد۔
بس آمد ماہ محرم الحرام ایک محاسبے کی طرف بھی ہمیں دعوت دیتا ہے کہ جوان تشریف فرما گئے، بزرگ تشریف فرما گئے، بچے یہاں موجود ہیں، ہر شخص اپنی زندگی کے اندر آج اول محرم کی شب اپنا ایک محاسبہ کرے۔ تھوڑا تھوڑا اور بھی اگر آپ لوگ آگے تشریف لے آئیں تو پیچھے آنے والے ہمارے عزاداران آرام سے تشریف فرما ہو پائیں گے، درود بھیجتے ہوئے تھوڑا تھوڑا آگے تشریف لے آئیں۔
صلی علی محمد و آل محمد و عجل فرج۔
ہم تھوڑا تھوڑا اگر ایک مرتبہ بلند آواز سے درود بھیجو محمد و آل محمد فرج۔ آپ کی آوازیں نعرے لگا رکھیں گے جوان، لیکن یہ آپ کی آوازیں جتنی یہاں پہ جمعیت ہے اس سے بہت کم ہے۔ آج آغاز محرم الحرام ہے، سید الشہداء کی ندا پر لبیک کہنے کا دن ہے، لبیک کہنے کی شب ہے۔ لبیک کہنے کا مطلب اپنے مقام آپ سب کو لبیک بولنا حسین نے استعمال کرے۔ سید الشہداء کی ندا جوان کے لیے بھی ہے کہ ایسا کاروان تشکیل دیا کہ اپنے معاشرے کا ہر طبقہ اس کاروان کے اندر لے لیا، ہر شخص سے جواز چھین لیا، جب بھی تمہاری مملکت کے اوپر، تمہارے خطے کے اوپر، سید الشہداء نے کیا کہا تھا، میں فقط یزید کا مقابلہ نہیں کر رہا، مجھ جیسا اس جیسے کی بیعت نہیں کر سکتا۔ سید الشہداء کو معلوم تھا کہ اگر آج ایک یزید کی بیعت سے انکار کر کے چلا جاؤں اور فقط یزید مطرح ہو اور یزیدیت کا انکار نہ کروں تو رہتی دنیا تک کی یزیدیت کا مقابلہ نہیں ہو پائے گا، لیکن کیونکہ قیامت تک یہ دو طبقے روئے زمین پر موجود ہیں، ایک ظالم طبقہ ہے، ایک مظلوم طبقہ ہے، سید الشہداء کی کربلا مظلوموں کو ظالم کے خلاف کھڑے ہونے کی طاقت دے رہی ہے، وہ علوی شجاعت دے رہی ہے، وہ فاطمی شہامت دے رہی ہے کہ کوئی بھی ظلم برداشت نہیں کر سکتا۔ کربلا اتمام حجت ہے، کربلا اتمام حجت ہے۔ ظلم برداشت کرنے کی شرعاً اجازت نہیں ہے مکتب کربلا میں. کربلا ہی وہ ہے, عزادار وہ ہے. پتہ آج ہم دیکھیں, آپ دیکھیں بہت ہی اپنا اگر محاسبہ کریں, کہ میں ہمیشہ جہاں بھی مجالس ہوتی ہیں یہ عرض کرتا ہوں کہ پاکستان کے اندر ہونے والی مجالس, بالخصوص کراچی کے اندر ہونے والی مجالس, پوری دنیا کے اندر افتخار ہے تشیعوں کا. جس قدر فرش عزا کراچی میں بچتی ہے, جس قدر پائے کے خطیب کراچی میں اپنے سخن کے جوہر دکھاتے ہیں, یعنی اگر آج سے 20 سال پہلے سے ابھی تک ایک جائزہ لیا جائے تو فرش عزا پر آنے والے ہر عزادار کو خطیب ہونا چاہیے. اس قدر مواد, اس قدر ذکر سید الشہداء, اس قدر ذکر کربلا و عاشورا, یہ ایک محاسبے کا پیمانہ ہے. ایک دوسرا یہ کہ ایسی مملکت, ایسا خطہ جہاں پر چپے چپے میں عزاداری ہوتی ہو, جہاں پر جوان فرش عزا بچھاتے ہوں, وہاں پر ظالموں کی حکومت نہیں ہونی چاہیے. اس لیے کہا تھا نا کہ حسین ایک یزید کا مقابلہ کرنے کا نام نہیں ہے, حسین قیامت تک یزیدیت کا تعاقب کرنے کا نام ہے. کربلا ہر یزیدیت کے مقابلے میں قیام کا نام ہے. بس آج کی کربلا, آج کی کربلا کشمیر میں کربلا ہے. آج کا یزید ہندوستان کے اندر بیٹھا ہوا مودی آج کا یزید ہے. آج کی کربلا نائجیریا کے اندر وہ فوجی حکومت, شیخ زکزاکی کے تذکرہ کیے بغیر آج کے عزادار کی مثال نہیں دی جا سکتی. جانتے کیا کام کیا شیخ ابراہیم زکزاکی 4 سال پہلے, جسے کوئی جانتا بھی نہیں تھا, نائجیریا کے تشیعوں کا تعارف نہیں تھا عالم اسلامی کے اندر, عزادار نے سید الشہداء عزت حسین سے سیکھی. ایسی عزت سیکھی زکزاکی نے حسین ابن علی سے. یہ کوئی عام بات نہیں تھی جب ہندوستان میں علاج کے لیے بلایا گیا, لیکن وہاں پر جب زکزاکی نے یہ دیکھا کہ یہاں میرا علاج تو ہو جائے گا لیکن جس ذلت کا سامنا مجھے کرنا پڑے گا, میرا امام ذلت قبول نہیں کرتا, اور حسین ابن علی نے یزید کے مقابل قیام کر کے یہ جو نعرہ لگایا تھا کہ ان الدائی وابن دائی قدر قزینی بین اثنتین و بین سلت و ذلہ و حیحات من الذلہ, یہ جو نعرہ لگایا تھا زکزاکی نے اس نعرے کا عملی ثبوت دیا. کہا میں ذلت کے ساتھ علاج کرانے پر راضی نہیں. ایسا عزت مند رہنما, ایسا عزت مند قائد, ایسا روح حسینی سے سرشار نائجیریا نے دنیا کو بتایا عزادار کسے کہتے ہیں, کربلائی کیا ہوتا ہے, کیوں حسین ابن علی کے 40 پر زکزاکی نے افرادی قوت کی, 40 کے موقع پر ایسی چین بنائی تھی جو زاریہ جو مرکز ہے, اس کے علاوہ نائجیریا کے 50 سے زائد شہروں کے اندر مومنین عزاداروں نے یہ ہاتھوں میں ہاتھ ڈال کے ایک ایسی چین بنائی تھی پورے نائجیریا کے اندر, اور بتایا تھا کہ حسین ابن علی کا عزادار نائجیریا میں بیدار ہو چکا ہے 40 حسینی پر, جس خوف کی وجہ سے یہ سب کچھ شیخ زکزاکی کو دیکھنا پڑا. بس عزاداری قیمت مانگتی ہے, کربلائی عزاداری یزیدوں کو للکارتی ہے, وہ عزاداری جس سے وقت کے حسین کو کچھ ملتا نہ ہو اور وقت کے یزید کو خوف نہ آتا ہو, ایسی عزاداری حسین نے نہیں سکھائی. حسین اپنے زمانے سے پہلے کے فرعون اور نمرود کا مقابلہ کرنے کا نام نہیں گئے. حسین نے نمرود مردہ باد نہیں لگایا تھا, حسین نے فرعون مردہ باد نہیں لگایا تھا, اپنے زمانے کے ظالم کو مردہ باد کہا تھا حسینی عزاداری. اور زینب نے جس عزاداری کی بنیاد رکھی ہے اس میں نمرود کے دربار کو نہیں للکارا تھا, اپنے دور کے یزید اور ظالم کے دربار کو للکارا. بس یہ عزاداری کربلائی عزاداری ہے, یہ ایک پیمانہ ہے. آغاز محرم الحرام ہے, ہر شخص اپنا محاسبہ کرے, آج میری عزاداری سے وقت کا حسین امام زمانہ اجل اللہ تعالی فرجہ الشریف درود بھیجو محمد و آل محمد پر. آج جس کی امامت میں ہم آج کی کربلا میں ہیں, جوانوں سے بالخصوص ہر جوان دیکھے, ابھی تک جو میں نے ماتمداری کی, ابھی تک جتنے علم میں نے اٹھائے, جتنے تعزیے میں نے اٹھائے, جتنی فرش عظم میں نے بچھائیں, امام زمانہ کی امامت کی حکومت کا زمینہ کتنا فراہم ہوا. میرے نوحوں نے کس قدر امامت کی خدمت کی, میری خطابت نے کس قدر لوگوں کو امامت کے لیے آمادہ کیا. وہ امام جو پردہ غیبت میں منتظر ہے ہر جوان کا, چاہے وہ حبیب اپنے مظاہر کی شکل میں ہو, یا علی اکبر کی شکل میں ہو, یا علی اصغر کی شکل میں ہو, امام زمانہ جوانی دل کی دیکھ رہے ہیں. اگر دل جوان ہو تو علی اصغر صفاق ترین ظالم کے سامنے مسکرا کر بتاتا ہے کہ اے ظالموں, تم علی اصغر کا مقابلہ نہیں کر سکتے تو علی اکبر کا مقابلہ کیسے کرو گے. علی اصغر جوان ہے, کربلا میں جوان ہے علی اصغر, کیوں آمادگی یہ شہادت علی اکبر والی ہے. ظالم کے سامنے مسکرا کر بتایا, ہمیں پریشان نہیں کر سکتے ہیں, ہمیں خوف زدہ نہیں کر سکتے, ہمیں ڈرا نہیں سکتے, ہمیں روک نہیں سکتے. بس آج بھی حسین کی عزاداری پر وہی قوتیں, دو قوتیں آج عزاداری کی دشمن, ماتمداری کی دشمن, ہماری توجہ ہونی چاہیے, ایک اندر سے اور ایک باہر سے. پہلے بھی ایسے ہی تھا, آپ نے دیکھا تمام کوفہ تو نہیں آیا سید الشہداء کے ساتھ, ایک اندر کا دشمن تھا اور ایک باہر کا دشمن تھا. باہر کا دشمن بنو امیہ, باہر کا دشمن یزیدی حکومت, باہر کا دشمن حاکم غیر قرآنی, وہ باہر کا دشمن تھا جس کو حسین ابن علی نے کہا فاسق و فاجر و شرابی, حرام خدا کو حلال و حلال خدا کو حرام کرنے والا. حسین نے نقاب اٹھایا باہر کے دشمن سے, جس کی بدولت نہ کعبہ محفوظ تھا, جس کی بدولت نہ اسلام محفوظ تھا, جس کی بدولت نہ دین محفوظ تھا, جس کی بدولت نہ حرم محفوظ تھا. حسین نے صدا بلند کی, هل من ذاب يذب عن حرم رسول اللہ, کیا کوئی ہے جو حرم رسول اللہ کا دفاع کرنے کے لیے آئے. میں آپ سے سوال کروں گا, کیا آج حرم الہی خطروں میں نہیں ہے؟ کیا آج وہی بیرونی دشمن کے وارث آج حرم الہی کو گھیرے ہوئے نہیں گئے کہ جن کے نرغے میں کل حرم الہی تھا اور حسین نے اس حکومت ظالم میں حج گوارا نہیں کیا, آٹھ ذلحج کو اپنے احرام کو کھول کر حج کو عمرے میں تبدیل کیا اور جا کر یزید کا طواف کیا. آج خطرے میں نہیں ہے. ہر شخص یہ دیکھے آج اپنے زمانے کے کتنے یزیدوں کو اپنی عزاداری سے ڈرا سکا. شیخ زکزاکی نے ڈرایا, آپ دیکھیں یمن کے اندر آج انصار اللہ کی عزاداری آج عربی یزید کو و عربی شیطان کو, شجرہ خبیثہ آل سعود کو آج بتا دیا عزادار کیسے ہوتے ہیں. یہ عزاداری, ایسا ماتم کیا کہ جس میں ایک ہاتھ انصار اللہ نے اپنے سینے پہ مارا اور دوسرا ہاتھ ظالم کے منہ پر تماچا. یہ ماتم سکھایا. نائجیریا میں یہی ہوا. آج یہ کربلا ہے, ہم جو کہتے ہیں اے کاش میں بھی ہوتا میدان کربلا میں, آج میدان کربلا پاکستان میں نہیں ہے. کیا آج میدان کربلا کشمیر میں نہیں ہے؟ کیا آج میدان کربلا فلسطین میں نہیں ہے؟ کیا آج میدان کربلا یمن میں نہیں ہے؟ عراق کے اندر میدان کربلا آپ نے دیکھا, 90 ممالک کی بنائی ہوئی فوج کو کس نے شکست دی؟ آج کی کربلا میں موجود عزاداروں نے, اس فقیہ نامدار نے جو فتویٰ دیا آیت اللہ العظمیٰ آغائے سیستانی حافظہ اللہ نے, وہ فتویٰ دفاع دیا کہ عراق کے عزادار کو یہ ماتم سکھا دیا. عراق کے عزادار کو ماتم سکھایا. توقع نہ رکھو دنیا کی فوجوں سے, ہمیں نہ روس بچا سکتا ہے نہ ہمیں چین بچا سکتا ہے, عالمی طاقتوں سے امید نہ رکھو. آج کشمیر کے لیے فرش عزا سے یہ پیغام ہے. آج کشمیری مسلمان کو کربلا یہی بتا رہی ہے, شرق و غرب سے उम्मीद ना रखोगे वो तुम्हारे हाथ से गुलामी की हथकड़ियां तोड़ेगी। अपने कदमों से चलकर हुसैन इब्ने अली का रास्ता अपनाना होगा। आज तक कश्मीरियों ने राह करबला में आज की यजीद का मुकाबला नहीं किया, हुसैन से नहीं सीखा आज के यजीद का मुकाबला करना। आज कश्मीर देखे यमन में कैसे मुकाबला होता है। अगर कश्मीर की भूल है, अगर कश्मीर समझता है कि पाकिस्तानी कश्मीर बचा लेंगे, वो पाकिस्तानी हुक्मरान जो आज तक पाकिस्तान को शैतानों से ना बचा सके, वो मोदी जैसे शैतान से क्या बचाएंगे कश्मीर को। वो आलमी हुक्मरान जिनके समझौते गए, जिनके मफाद गए हिंदुस्तान के साथ, आज फर्शियाजा पैगाम दे रखी है कश्मीरियों को भी, अगर तुम्हें कश्मीर को आजाद कराना है यदीद से, कश्मीर को करबला बनाना होगा। सीखो यमन से, तुम्हारे पांव में चप्पलें हैं यमन के अंदर, जिन्होंने करबला बनाया यमन को, उनके पैरों में चप्पलें भी नहीं थी, नालें नहीं थी उनके पैरों में। उनका लिबास देखो, उनके वसाइल देखो, उन्होंने हुसैन इब्ने अली से सीखा है कि प्यासे रहकर कैसे उस यजीद का मुकाबला किया जाता है जिसकी कुदरत में पानी है। ये सिखाया, आज सिखा रखा है। आज आजादार दुनिया को बता रखा कि आजादी किसे कहते हैं, आजाद मर्द क्या होता है। बहरीन के अंदर भी ऐसा ही है, आपने देखा 100 साल से बहरीन के अंदर 80% तशय्यो था, रूह करबला वहां पे भी ऐसी एक रसूमाती आजादारी होती थी। मुहर्रमुल हराम आता था, जिक्र सैयद शहदा होता था, कोई भी ना आज के इमाम की नुसरत के लिए फर्श अज़ा पे तैयार होता था, ना आज के यजीद की नफरत में। बहरीन के अंदर 100 साल से आजादारी भी हो रही थी, लेकिन किसी ने यजीद को नहीं छेड़ा। लेकिन आपने देखा कि अभी ये अलवफाक जो वहां की एक तहरीक बनी और उसके अंदर शेख ईसा कासिम का किरदार, बहरीन के अंदर यही हयात में नज़िल्ला सिखाया। फर्शियाज़ा ये पैगाम दे रखी कि जवानों को अपने दौर का मालिक अश्तर बनना होगा। फकत मालिक अश्तर के कसीदे करबला लेकर नहीं जाते, फकत हुर्र रियाही के कसीदे करबला लेकर नहीं जाते, अपने दौर की करबला में हुर बन के आना होगा, अपने दौर की करबला में जुहेर बन के आना होगा, अपने दौर की करबला में वहब बन के आना होगा, अपने दौर की करबला में अली अकबर बन के आना होगा, अपने दौर की करबला में अब्बास बन के आना होगा, अपने दौर की करबला में कासिम बन के आना होगा, अपने दौर की करबला में अली असगर बन के आना होगा, अपने दौर की करबला में सकीना बन के आना होगा। जब ये किरदार लेकर आएंगे तो यजीद को खतरा होगा। रसूमाती आजादारी से यजीद को खतरा नहीं होता, बल्कि इसी यजीद, अगर कोई यजीद को मालूम हो जाए ये आजादारी न इमाम को कोई फायदा पहुंचाती है इनके, न यजीद को कोई नुकसान पहुंचाती है। खुदा शाहिद है, इसी कराची में उन्हीं यजीदियों की सबीलें हमने लगती हुई देखी, वही तंजीम जो कराची के अंदर जिनके खून से तशय्यो कराची का खून रंगीन था, नुमाइश पर उन्हीं की सबीलें लगती हुई देखी। वो तो बाकी यहाँ की सबीलें लगाते हैं जब तक यजीद का मुकाबला फर्शियाज़ा से ना हो। सबसे पहला काम मारफत यजीद समान, कि इंशाअल्लाह दो चीज़ें अशरे मुहर्रमुल हराम में भी यहाँ बयान होंगी, अब्बास टाउन में, कि नुसरत हुसैनी की अलामतें क्या हैं, मैं कैसे आज देखूं कि मैं नासिर करबला हूं, आज के हुसैन का नासिर हूं, नासिर हुसैन की सिफात क्या है, नासिर हुसैन की वो कौन सी अलामतें हैं जो आज की इमामत में आज की करबला में हुसैन का नासिर बनाती है। इंशाल्लाह तफसील से वहां पे बयान होगा। मुस्लिम बिन अखील का किरदार कितना फर्क है, मुस्लिम भी आजादार है, मुस्लिम भी नासिर है, हम भी आज़ादार हैं, हम भी नासिर हैं। मैं आपसे पूछूंगा, अगर आज एक सादा सा सवाल मैं आपसे करूं कि आप किस गम में इस फर्श अज़ा पे आते हैं, आप किस गम में मातम करते हैं, क्या गम है, आप सैयदुश्शहदा पे गिरिया करते हैं, हर आज़ादार की जवाब देगा जो कुछ करबला में सैयदुश्शहदा के साथ हुआ, जो कुछ अंसार करबला के साथ हुआ, जो बीबियों के साथ वक्त पेश आया, जो बच्चों के साथ हुआ, इस जुल्म सितम पर गिरिया करते हैं, हमारी आज़ादारी यह है। मैं आपसे एक सवाल करूंगा, सादा सा सवाल, आया हुसैन इब्ने अली की करबला में भी हुसैन के दिल में भी यही गम है जो हुसैन के बारे में हमारा गम है। अगर हुसैन से पूछें कि हुसैन आपका दिल भी रंजीदा है, आपका दिल भी गमगीन है, आपको कौन सा गम मक्के से करबला लेकर आता है, और फिर मैं अपने दिल में हुसैन के बारे में इस गम को देखूं, तो मुझे अंदाजा होगा कि मेरे दिल में जो हुसैन का गम है, जिसे मैं गम हुसैन समझता हूं, और हुसैन के दिल में जो दर्द है, उसमें कितना फासला है। क्यों? इसकी दलील भी रखता हूं। एक मरतबा दुरूद भेजो मोहम्मद वाले मोहम्मद पर। एक मरतबा बुलंद आवाज से दुरूद भेजो मोहम्मद वाले मोहम्मद पर। बुलंद आवाज से, बुलंद आवाज से, मुर्दाबाद। इन दोनों गमों को अगर मुकायसा करें तो हम देखेंगे कि हम जिस गम में गिरिया करते हैं, सैयदुश्शोहदा के दिल में वो गम नहीं है। क्योंकि अगर सैयदुश्शोहदा के दिल में भी सकीना का गम होता, सैयदुश्शोहदा के दिल में भी हजरत अली अकबर का गम होता, सैयदुश्शोहदा के दिल में भी आशूर का गम होता, तो जब हुसैन ने अपने कयाम का आगाज किया है, जब तो सकीना महफूज है, अली अकबर महफूज है, खानवादे इतना तो तहारत महफूज है, फिर वो कौन सा गम है जो हुसैन के दिल में है, जिसे गम हुसैन कहते हैं, जिसे दर्द हुसैन कहते हैं, जो गम हुसैन से मक्का भी छुड़वाती है, मदीना भी छुड़वाती है, कब्र मादर भी छुड़वाती है, वो कौन सा गम है? अदादार ने सैयद शहदा, वो गम सकीना का गम नहीं है, वो गम मदीना व मक्का व इस्लामी रियासत व हुकूमत में यजीद जैसे हाकिम के बरसरे इत्तेदार होने का गम। हुसैन का गम यह है कि जालिम कैसे हाकिम बन गया, जालिम के हाथ में मुसलमानों की बागडोर कैसे आ गई, यजीद कैसे हाकिम बन गया। हुसैन का गम यह है, गम हुसैन यह है। और खुदा शाहिद है, अगर आज आजादार के दिल में भी वही गम होता, वही गम हुसैन होता, 1400 साल से आज तक किसी जालिम को हुकूमत करने की जरूरत ना होती। अगर आज का आजादार हमदर्द हुसैन होता, दोनों के दर्द एक होते, तो आजादार किसी जालिम की हुकूमत में हुसैन की आजादारी ना करता। अदादार किसी जालिम की इजाजत और परमिट पर हुसैन का जुलूस ना निकालता। अगर आज के अदादार के दिल में भी यजीदियत की हुकूमत का गम होता कि यजीद कैसे बरतर इक्तदार है, तो यजीद को जरूरत नहीं होती हुकूमत बाकी रखने की। बस फर्श ऐसा ये पैगाम देती है, फर्श ऐसा ये सिखाती है। और हुसैन की मजलिस हमेशा याद रखिएगा, आखिरी बात, फर्श अजा बानी अजा खादिम अजा है, खतीब अजा खादिम अजा है, मातमदार व खतीब व नौहा अलमदार ये सब खादिम हैं। मजलिस हुसैन की है, हमेशा याद रखिएगा, मजलिस हुसैन की है। आप कहीं भी मौजूद हो, कहीं भी मौजूद हो, आप देखिए इस मजलिस अजा के अंदर फर्ज करें हदीसे किस्सा पढ़ने वाला कोई नहीं है, आप फौरन आगे बढ़िए, मैं पढ़ सकता हूँ। यहाँ पर कोई सलाम पढ़ने वाला मौजूद नहीं है, आप फौरन आगे बढ़िए। इंतज़ार ना करें कि ये मजलिस मेरे घर की मजलिस नहीं है, यह हमारे ख़ानदान की मजलिस नहीं है। जैसे अलम किसी की मीरास नहीं होती, अलम फ़कत अबुल फजल अब्बास का होता है। अगर कहीं आपको पंजा मिल जाए, कहीं आपको बांस मिल जाए, कहीं आपको फरेरा मिल जाए, इंतज़ार मत कीजिए। यह अलम उठाने वाला हो सकता है मरीज हो, अलम उठाने वाला
أين أين مصر بن عقيل أين أين زهير بن قين أين أين حبيب ابن مظاهر رقام سيد الشهداء کو یاد ہے سيد الشهداء کو किससे करबला में पहला खून किसका बहा, ऐसा खून मुस्लिम ने कूफे में सफीन बन के आया सैयद शौदा के। तारीख में आया कि 4,000-6,000 की तादाद मौजूद थी। उसके बाद जब उबैदुल इब्ने ज़ियाद ने वो मकारी वो साजिश की के खौफ और लालच में लश्कर मुस्लिम को मुस्लिम से दूर कर दिया। रिवायत में आया थे 7 ज़िलहज को मुस्लिम के पास फकत 30 अफराद मौजूद थे और मुस्लिम ने जब कूफा में नमाज पढ़ाई मस्जिद कूफा में तो रावी ने कहा है कि मगरिब की नमाज जमात के साथ थी और ईशा की नमाज मुस्लिम ने पढ़ाई। अब एक मजरूमी है मुस्लिम मुस्लिम कूफा की मस्जिद जब बाबे किबला से बाहर निकलते हैं देखते हैं कोई यार मलाकार साथ नहीं है। कूफा के अंदर पुराशों को होल है मुस्लिम की शाम में गरीबा मुस्लिम की शब आशूर मुस्लिम कूफे की गलियों में मगरिब से लेकर नीम शब तक मुस्लिम कूफे की गलियों से बाहर निकलने का रास्ता ढूंढ रखे हैं कि कहीं हुसैन को ये खबर कर ले कि मौला कूफे ना आना। अरे मौला कूफियों के इरादे बदल चुके हैं कूफियों की वफादारी बदल चुकी है। अरे मुस्लिम एक गली से दूसरी गली में जाते हैं एक मौका ऐसा आया एक चबूतरे पर बैठते हैं कि सदर थकन से चूर गए कि वो तौआ के घर से वो खातून निकलती है जिसका नाम रिवायत में तौआ बताया जाता है। पूछती है ऐ जवान मैं बेवा हूँ और तू जवान है तेरा यहाँ बैठना मुनासिब नहीं है कूफे के हालात मुनासिब नहीं है तू यहाँ से चला जा। मुस्लिम ने इतनी नकाहत थी कि मुस्लिम की आवाज न निकली इशारे से पानी मांगा और लाकर पानी दिया कहा ऐ जवान अब तो तूने पानी भी पी लिया अब तो यहाँ से जाते क्यों नहीं है। अरे मुस्लिम ने जानते हो अदा
¡Gracias!
مسلم نے تلوار نکالی, مسلم نے جنگ کرنا چاہیے. آخر میں جب مسلم جنگ نہ کر پائے تو کہا کہ اے مسلم آپ تو دارالعمارہ لے کر جانا چاہتے ہیں. مسلم کو لے کر گئے, وہاں جا کر دو بتیاں دیکھی. مسلم نے کہا ایک تو مجھے دو رکعت نماز پڑھنے دو, اور اگر اس مجمع میں کوئی امیر موجود ہے تو میرا پیغام حسین نے علی کو دے. ارے حسین نے علی کو دے. مسلم نے دو رکعت نماز پڑھی. دو رکعت نماز پڑھنے کے بعد ایک آواز بلند کی, السلام علیکم یا ابا عبداللہ. حسین ابن علی نے علم امامت سے علی کی آواز سنی اور اپنے لشکر کو روکا, اس آواز کا جواب دیا وعلیک السلام یا اخی. ارے اس کے اثر میں دو گھوڑ سوار آ رہے تو حسین کے لشکر کی جانب. حسین نے ان سے دریافت کیا, ارے کیا کوفے کی کوئی خبر رکھتے ہو؟ کہا مولا خبر تو رکھتے ہیں لیکن کیسے بتائیں؟ ایک شخص آپ کا سفیر کے اللهم اجعل وليك فرج.